نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. میرے عزیز بھائیوں اور بہنوں، اللہ تعالیٰ کے فضل و کرم سے آج ہم دوسرے پارے کے مضامین اور ان کے چیدہ چیدہ نکات کا جائزہ لیں گے انشاءاللہ تعالی. جہاں پہلا پارہ اختتام ہو رہا تھا تو آپ کو یاد ہوگا کہ وہاں پہ بنی اسرائیل کو ان پر ایک فرد جرم عائد کی گئی تھی، اور ان کے اس فرد جرم کے اندر طویل فرد جرم ہے، اور اس کے اندر ان کی تمام ان باتوں کا ذکر کیا گیا ہے جو انہوں نے اللہ تعالیٰ کی نعمتوں کے شکر نہ کرنے کا جو اس سلسلے میں جو کی ہیں، اور اللہ تعالیٰ کے ساتھ جو وعدے تھے وہ پورے نہیں کیے، اور اللہ تعالیٰ کی سرکشی اور بغاوت ان کے ساتھ کی ہے. تو وہ ساری کی بات ساری باتیں اس فرد جرم کے اندر ان کا تذکرہ کیا گیا ہے. اور جیسے ہم نے پہلے بھی اسی پارے کے ختام پہ دیکھا کہ یہ ایک پری فیس تھا، اور یہ ایک ابتدائیہ تھا، اور یہ پس منظر تھا اس بات کا کہ اب اس امت کو جلد ہی معزول کیا جاتا ہے. تو بالکل اسی طرح پھر اس جو دوسرا پارہ ہے، ساتھ ساتھ وہاں پہ اس کی ابتدا ہو گئی، اور اس جو ہے وہ قبلے کی تبدیلی کا حکم آ گیا، اور نبی اکرم صلی اللہ علیہ وسلم کچھ عرصے سے اس کی خواہش دل میں رکھتے تھے اور آسمان کی طرف منہ اٹھا کے جو ہے وہ دیکھتے تھے. اور اس کا تذکرہ اللہ تعالیٰ نے ارشاد فرمایا اس میں اس وہاں پہ کہ ہم آپ کا بار بار آسمان کی طرف منہ کی طرف دیکھنا، ہم اس کو اس مشاہدہ اس کو دیکھ رہے ہیں، اور ہم آپ کی خواہش پہ آپ جو ہے اس کے مطابق اب قبلے کو جو ہے وہ تبدیل کر کیے دے رہے ہیں. تو قبلہ کی تبدیلی کا یہ حکم یہ بیت المقدس سے کعبہ مکہ کی طرف کر دیا گیا، اور آپ اور آپ کے ساتھیوں نے تقریباً 16 مہینے یا پھر کچھ روایت کے مطابق جو ہے 17 مہینے یا 16 یا 17 مہینے کے درمیان کا عرصہ بیت المقدس کی طرف منہ کر کے آپ نے نماز پڑھی. اور یہ جو واقعہ ہے قبلہ کی تبدیلی کا یہ واقعہ 2 ہجری میں پیش آیا، جب آپ نبی اکرم صلی اللہ علیہ وسلم عصر کی یا پھر ایک روایت کے مطابق ظہر کی نماز جو ہے وہ ادا کر رہے تھے، اور آپ ایک جو ہے وہ ساتھ مدینہ کی، اس وقت تو مدینہ کے باہر ساتھ ایک جو ہے وہ بستی تھی، اب یہ مدینہ کے بالکل عین اندر وسط میں آ گیا ہے. اکثر لوگوں نے مسجد قبلہ تین کا جو ہے وہ جگہ دیکھی ہوگی، جہاں پہ اسی مسجد کے اندر دو قبلے جو ہے دو محرابیں موجود ہیں، اور یہیں پہ یہ تبدیلی کا حکم ہے. اور یہ جو قبلہ کی تبدیلی کا یہ حکم تھا یہ بہت اہم تھا، یہ ایک پریسیپیٹیٹنگ فیکٹر تھا، اور یہ اس بات کا اعلان تھا کہ اب پیشوائی اور نبوت اور امامت نبی اکرم صلی اللہ علیہ وسلم کو منتقل ہو گئی ہے، اب رسالت ان کو منتقل ہو گئی ہے. اور ان کا مطلب یہ تھا کہ آپ بنو اسماعیل سے تھے، اور اب یہ امامت کا منصب اور نبوت کا مقصد کا منصب اور پیشوائی اب بنی اسرائیل سے بنو اسماعیل کی طرف منتقل ہو گئی ہے. ظاہر ہے بنو اسماعیل کے اندر جو ہے وہ بہت عرصے سے نبی نہیں آئے تھے، اور اب یہ سلسلہ دوبارہ حضرت اسماعیل، حضرت ابراہیم علیہ السلام، ابراہیم اور حضرت اسماعیل علیہ السلام ان کی ذریت کے ساتھ آپ انہیں کے آپ جو ہے اولاد میں سے تھے، تو آپ کو طرف یہ جو ہے یہ منصب پھیر دیا گیا ہے، اور ساتھ ساتھ یہ نئی امت برپا کر دی گئی ہے، اس امت کو معزول کر دیا گیا ہے، وہ کتاب بھی اب جو ہے اس کے ایمان لانے والوں کو لازم قرار دے دیا کہ وہ بھی اب اسی کتاب کے اوپر، اسی رسول کے اوپر اور اس آخری شریعت کے اوپر جو ہے ایمان لے کے ہیں. اس لیے یہ بات یاد رہنی چاہیے کہ جب یہ ساری باتیں ہو رہی تھی، ان پہ فرد جرم بنی اسرائیل پہ عائد کی جا رہی تھی، تو ساتھ ساتھ ان کو دعوت کا کی دعوت بھی دی جا رہی تھی آپ صلی اللہ علیہ وسلم پر ایمان لانے کی اور اس آخری شریعت اور نبوت پر ایمان لانے کی. تو یہ قرآن کا اسلوب جو ہے وہ ذہن میں رہنا چاہیے کہ جگہ جگہ دوسری جگہوں پہ بھی، اور یہ اس بات کا جواب بھی ہے کہ کیوں قرآن پاک میں کمپارٹمنٹلائزیشن نہیں ہے، کمپارٹمنٹس نہیں ہے، اور عنوان نہیں ہے، اور باب نہیں ہے، اور چیپٹرز نہیں ہے، کہ قرآن کسی اس طرح کی کوئی کتاب معروف معنوں میں نہیں ہے کہ جس طریقے سے عنوان اور باب اور جو ہے فصل ہوتی ہے، اور اس کے ذیل کے اندر وہی مضمون جو ہے ہوتا ہے. اب یہاں پہ قرآن کے اندر ایک بات کی جا رہی ہوتی ہے تو ساتھ ہی بالکل دوسری بات، جب یہاں پہ उन पे फर्ज जुर्म आयद की जा रही है, तो साथ साथ उनको दावत भी दी जा रही है और फिर साथ साथ मुसलमानों को खिताब भी दिया किया जा रहा है। इसीलिए ये तज़कीर है और एक सफ़े के अंदर आप सारी चीज़ें जो है वो कसस भी और तज़कीर भी और पिछली कौमों के वाक़यात भी और नई कौमों को हिदायात भी और ये सारी चीज़ें जो है वो देख सकते हैं। और ये कुरान का ऐसा उसलूब है जो किसी दूसरी किताब के अंदर नहीं पाया जाता और ये बहुत ही पिक्यूलियर और यूनिक है जो है वो इस कुरान के लिए। और इसके मान बाद फौरन इमीडिएट आफ्टर ये कि उम्मत का जो है ये एक ऐलान हो गया ये, और किबला की तब्दीली का जो है नबी की रिसालत का तो इससे पहले ऐलान हो चुका था, तो अब ये जो है नई उम्मत की तासीस और बुनियाद डाली गई है। तो नई उम्मत के जब कोई भी चीज जब नई आप बनाए और किसी प्रोडक्ट का ऐलान करें तो आप साथ जो है वो बताते हैं कि ये जो है प्रोडक्ट क्या है और इसको क्यों बनाया गया है और ये कैसे इस्तेमाल होगी या कहाँ इस्तेमाल होगी। तो बिल्कुल इसी तरह जो है इस एलेगोरी को जहन में रखें, तो जू ही इस उम्मत का जो है वो बरपा की गई तो फिर इसके जिम्मे जो है वो फर्ज का ऐलान भी कर दिया गया इमीडिएट आफ्टर। और ये दूसरे पारे की दूसरी आयत के अंदर ही बता दिया गया और उसके अंदर इस उम्मत को उम्मत वस्त करार दिया गया। यानी इसके बहुत सारे मानी हैं लेकिन उन मानी में जो है एक मानी ये भी है कि ये जो है वस्त के रास्ते पे जो है ये चलेगी और ये एक्सट्रीम से दोनों एक्सट्रीम से अफरात और तफरीत से और एक्सट्रीमिज्म के रास्ते से और जो है इंतहा पसंदी से जो है वो बचते हुए जो मुतदिल रास्ता है जो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने जो बताया है रास्ता और जो अल्लाह के रसूल और अल्लाह रसूल ने बताया है उसी रास्ते के ऊपर जो है वो चलेगी। और फिर इसके जिम्मे जो फर्ज जो 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 बात लगाई गई जो उसके जिम्मे जो काम लगाया गया जो फर्ज बताया गया वो ये है कि ये उम्मत अब हक जो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की सूरत के अंदर आपकी रिसालत की सूरत के अंदर आपकी को दी गई किताब की सूरत के अंदर और आपको दी गई शरीयत की सूरत के अंदर इस तमाम मजमूए का और इन सब को जो है इस पे हक का इतलाक किया जा सकता है। और हक इसलिए एक कम्प्रिहेंसिव वर्ड के तौर पे आप इसको लें तो कहा गया कि ये उम्मत अब हक की शहादत का फरीजा रस्म अंजाम देगी। और उसका क्या मतलब है हक की शहादत का? शहादत का मतलब होता है गवाही, कोई चीज जो है उस पे जो अपने कौल से और अमल से या फेल से जो है वो गवाही देना। तो अब ये उम्मत अपने कौल से भी और अपने फेल से भी और अपने अमल से भी जो है ये इस हक के ऊपर जो है वो चलेगी और दुनिया की दूसरी कौमों को इसी की दावत देगी। तो ये काम उम्मत के जिम्मे लगाया गया कि जो दुनिया के तमाम दूसरे लोगों को हक की शहादत का काम जो है ये उम्मत अब करेगी। अब ये अल्लाह ताला का पैगाम और अल्लाह ताला ने जो हज़रत इंसानियत तक के लिए जो हिदायत और हिदायत का सामान जो भेजा है लोगों के लिए अब वो इस उम्मत के हवाले कर दिया गया है। अब वो इस जो ये उम्मत उसकी हामिल है और ये दुनिया के दूसरे लोगों तक इसको पहुंचाएंगे। और इसीलिए ये बहुत ही ये प्रोफाउंड है ये बात जो बताई गई है और इसको याद रख लेना चाहिए कि ये जो आयत है दूसरे पारे में और दूसरी सूरत के अंदर आयत नंबर 143 जिसमें अल्लाह ताला ने इरशाद फरमाया कि वकज़ालिक जअलनाकुम उम्मतन वसतन लितकूनू, ये उम्मत जो है हमने इसको जो है वो बर्पा किया है, इसको बर्पा कर दिया है और ये उम्मत वस्त है लितकूनू ताके अब इसकी गायत जो है बताई जा रही है और वो गायत जो है कूनू ताकि हो जाइए शुहदा अलन्नास लोगों के ऊपर गवाह व जकून रसूल अलैकुम शहीदा और रसूल सल्लल्लाहु अलैहि वसल्लम इनके ऊपर जो है वो गवाह हूं। तो ये आयत अपनी मानवी गहराई के एतबार से और उम्मत की जिम्मेदारियों के हिसाब से कि ये उम्मत क्या काम करेगी, इस उम्मत के जिम्मे क्या फरीजा होगा, इस हवाले से ये एक मार्गतुल आरा आयत है और इसी आयत को इस तरीके से अच्छी तरह जहन के अंदर हर शख्स को रख लेना चाहिए कि इस हवाले से ये मेरी और आपकी और हम सब की और इस पूरी उम्मत की का जिम्मा और फरीजा ये आयत बता रही है कि ये काम क्या क्या काम बताएगी। और ये बात है कि बिल्कुल ये आयत में यानी इस आयत ने इसको बात को खोल कर बयान कर दिया है कि इस उम्मत ने अपने कौल और फेल से दुनिया के लोगों पर हक की गवाही देनी है और रसूल सल्लल्लाहु अलैहि वसल्लम इस पे उम्मत पे गवाही देंगे। और ये गवाही बहुत अहम है मेरे अजीज बहनों और भाइयों, रसूल सल्लल्लाहु अलैहि वसल्लम की बेसत भी इसी गवाही की बुनियाद पर है और इस उम्मत की उठान भी इसी बुनियाद पे है और हमारा हश्र में हमारा जो मामला होगा वो भी इसी बुनियाद पे होगा कि रसूल को बुलाया जाएगा और हमारे ऊपर और कहा जाएगा और तमाम रसूलों को बुलाया जाएगा। ये कुरान करीम की आयत में है, अल्लाह ताला का हुक्म है कि हम रसूलों से फिर लाजमन पूछेंगे कि तुमने क्या वो अल्लाह ताला का पैगाम जो तुम्हारे जिम्मे लगाया गया था क्या तुमने वो पहुंचा दिया। और ये वो बात है जो, और इसी वजह से नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम जब दुनिया से तशरीफ ले जाने लगे और 3 महीने सिर्फ पहले कबल जब आपने हजरतुल वदा का जो है जो जो हज जो अदा किया और हज का जो खुतबा था उस खुतबे के अंदर कमोबेश तमाम लोग मौजूद थे और जिनको आपने मनादी करवा के बता दिया था कि लोग आ जाएं और रसूल सल्लल्लाहु अलैहि वसल्लम के साथ जो है वो हज करें। और इसी वजह से एक बहुत बड़ी तादाद 1.25 लाख की तादाद जो है सहाबा की मौजूद थी जिन्होंने आपके साथ हज किया। तो आपने उस हजतुल विदा के खुतबे के मौके पर जहां सारे लोग मौजूद थे आपसे पूछा कि लोगों क्या मैंने ये गवाही तुम तक पहुंचा दी, और आपने 3 मरतबा जो है वो जो लोगों से पूछा और तीनों मरतबा लोगों ने कहा कि ए अल्लाह के रसूल आपने गवाही का हक अदा कर दिया है, आपने पहुंचा दी है, आपके जिम्मे जो जो काम था आपने कर दिया। तो फिर इस पर अल्लाह नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने 3 मरतबा शहादत की उंगली को ऊपर खड़ा करके आसमान की तरफ और कहा कि ए अल्लाह तू भी इस पे गवाह हो जा कि ये गवाही दे रहे हैं। आप सल्लल्लाहु अलैहि वसल्लम को इस गवाही का जो है वो इतना वो एहसास था और ये गवाही इतनी अहम है। इस गवाही में कोताही या इस फर्ज से फिर गफलत ही पर जो अभी हमने देखा कि बनी इसराइल के ऊपर उसके ऊपर जो फर्ज जुर्म आयद की गई उसमें एक कोताही और एक जुर्म जो है ये भी शामिल था कि उन्होंने इसका कितमान किया, इसको छुपाया इस गवाही को, और ये इसको कितमाने हक, कितमाने हिदायत, कितमाने शरीयत और कितमाने किताब जो है किसी नाम से भी आप पुकार लें, ये सारी सारी की बातें एक ही बात है कि अल्लाह ताला का जो दिया हुआ दीन है जो आया है अल्लाह ताला की तरह हिदायत इंसानों के लिए उनके जिम्मे भी यही काम की लगाया गया ताकि उनको अल्लाह ने पैगंबर और रसूल की हैसियत दी थी उस कौम को कि तुम जो है ये अल्लाह का पैगाम लोगों तक पहुंचाओ। तो फिर उन्होंने इसको नहीं पहुंचाया तो अल्लाह ताला ने फरमाया कि उन्होंने इसका कितमान किया और इस वजह से एक जो है अहम उनके ऊपर फर्द जुर्म में जो है इजाफा किया गया है। अब दूसरे पारे के बाकी मजामीन जितने हैं आगे चल रहे हैं पारे के आखिर तक वो सारे के सारे मजामीन इस नई उम्मत को, नई बरपा की जाने वाली उम्मत को हिदायत है। अब ये जान लेना चाहिए कि हिदायत जो है ये इन हिदायत के अंदर फिर सारी चीजें जैसे अकीदा भी है और इबादात भी है और मामलात भी हैं और आयली और खानगी जिंदगी भी है, गैर मुस्लिम से ताल्लुकात भी हैं, समाजी और माशर्ती काम भी हैं, और इन्फाक फी सबीलिल्लाह और जिहादुन फी सबीलिल्लाह ये भी सारे के सारे उसके अंदर जो है वो चीज हर चीज शामिल है। अब ये जान लेना चाहिए कि इन अहकामात की नौइयत क्या है। तो ये जो है बिल्कुल बुनियादी इस्लामी इज्तिमाईयत इस्लामी सोसाइटी की बिना डाली जा रही है, बुनियाद डाली जा रही है, एक उम्मत का जो है तासीस होने जा रही है। तो फिर ये इस्लामी निज़ाम हयात से मुतल्लिक तमाम अहकामात जो है या तो फिर ये इब्तदाई नौइयत के हैं अहकामात हैं या फिर वस्त मुद्दती अहकामात हैं और जो है जिनमें जो मुसलमानों को दिए जा रहे हैं और जिसमें इर्तिका और एवोल्यूशन जो है वो एक मुसलसल अमल जो है होना है। और इस वजह से हम देखते हैं कि बाद की आने वाली जो सूरतें हैं जो इसके मान और मुतसलन बाद नाजिल हुई हैं उनके अंदर फिर कुछ अहकामात की तदरीज और आगे और इर्तिका जो है वो शामिल है और बिल आखिर वो तदरीजन जो है वो तकमीली मराहल तक जो है वो पहुंचे हैं। अब इसमें जो है वो जो मुतफरिक किस्म के जो अहकामात हैं उनमें एक सबसे पहले जो है एक जो मामला है वो नेकी की जामे तरीन का जो तसव्वुर है उस पे मबनी एक नेकी की तारीफ है और ये बड़ी मशहूर आयत है आयतुल बिर या आयत बिर भी इसे कहते हैं। तो ये जो है वो बड़ी मारूफ है और मशहूर है 177 नंबर आयत और ये फलसफा दीन व हिकमत के एतबार से इस अपने मौजू पे अहम तरीन आयत है। और क्यों है अहम तरीन, इसलिए कि इसमें नेकी और तकवा का एक गलत और एक महदूद तसव्वुर की नफी की गई है। अगर आप आम आदमी से पूछे कि नेक कौन होता है ये नेकी का तसव्वुर क्या है तो वो बिल्कुल यही जो है होता है उनके जहन में कि जो शख्स बस दुनिया से ला ताल्लुक हो और अल्लाह अल्लाह करता हो और नवाफिल पढ़ता हो और तस्बीह पढ़ता हो और ये जो है वो अल्लाह लोक आदमी हो फकीर आदमी हो तो ये आदमी जो है नेक है। लेकिन इस तसव्वुर की कतई तौर पे जो है वो नफी की गई है तसव्वुर की। और आप देखें कि ये कुरान करीम के अंदर 1,500 साल से ये तारीफ, जामे तारीफ मौजूद होने के बावजूद हमारे मुआशरों के अंदर नेकी की ये तसव्वुर जो है वो रासिख नहीं हो सका। उसकी साफ वजह यह है कि कुरान करीम के तसव्वुरात की बुनियाद पे हमारे तसव्वुरात जो है वो नहीं है, बल्कि हमारे अपने खुद साख्ता तसव्वुरात हैं, और किसी लिहाज से हम जो है इन तसव्वुरात को फिर फरोग दे के एक खास किस्म का तसव्वुर जो है वो वाबस्ता कर लेते हैं। कुछ जो मुख्तलिफ जो जो अल्फाज हैं या फिर मुख्तलिफ जो है तसव्वुरात हैं उनके साथ एक खास चीज वाबस्ता कर लेते हैं, और ये भी इसी तरह है। और इसमें इस नेकी के इस तसव्वुर में बताया गया, और उसकी एक बेस लाइन सबसे पहले बताई गई कि देखें नेकी तो कोई भी शख्स, ये कामों में से कोई शख्स कर सकता है, लेकिन सबसे पहली बेस लाइन जो है इसके लिए, प्री क्वालिफिकेशन इसकी, ये है ईमान। कि ईमानियात के बाद, ईमान लाने के बाद, और ईमान, ईमानियात का मतलब ये होता है कि जैसा ये अल्लाह पे ईमान लाना और रसूल पे और आखरत पे ईमान लाना और उसकी जितनी भी क्रोनरीज हैं और जितनी भी उसकी बाकी जो सब्सिडरीज हैं उन सबको इसमें शामिल करने के बाद वो सारी चीजें ईमान है। ईमान लाने के बाद फिर कराबातदारों, यतीमों, मिस्कीनों, मुसाफरों, सवाल करने वालों और कैदियों को आजाद करवाना, ये जो फरमाया कि ये जो काम है, और उसमें फिर नमाज का और जकात का, इफाए हद का और तकालीफ में सबर भी शामिल कर दिया गया है। तो गोया पूरे ये तसव्वुर जो है पूरे दीन पे मुहित है। अब देखें कि दीन किस चीज का नाम है। दीन चार चीजों का नाम है, ईमान का, इबादात का, अखलाक का और मामलात का। आप देख लें कि सारे के सारे तसव्वुरात जो है, इस जो है चीजें सारी, इस ये तसव्वुर दीन का पूरा इनके अंदर समो दिया गया है, और इसमें ईमान भी है और इबादत भी है और अखलाक भी है और मामला भी है। तो ये तसव्वुर जो बताया गया मुसलमानों को कि ये है वो नेकी का जामे तसव्वुर। अगर कोई शख्स जो है ये काम नहीं करता, नेकों ये जो मुसाफिर और मस्कीन और यतीम और बेवाएं और कराबतदार और साइलीन और कैदी और ये जो पिसे हुए तबके हैं, जो लेस प्रिविलेज्ड जो जो क्लास है सोसाइटी की, जो सबसे ज्यादा हेल्पलेस होती है किसी सोसाइटी के अंदर, जिसका कोई वली वारिस नहीं होता, जिसकी कोई केयर करने वाला कानूनी तौर पे नहीं होता, उन लोगों की केयर करना जो है फरमाया कि ये है असल में नेकी। बस यकीनी तौर पर उसके साथ फिर उन लोगों को वो अल्लाह ताला का खौफ और तकवा भी रखते हूँ, ईमान भी रखते हूँ, तो ये फरमाया कि ये असल में नेक और बिर और साले और तकवा वाले लोग हैं। ये इन लोगों की जो है, ये इस लिहाज से इस पे जो है ये जोर दिया गया है कि लोग जान लें असल में नेकी के करने के काम जो है वो क्या है। और इस हवाले से फिर देखें कि जो भी इदारे जो है वो बनाए जाएं जो किसी सोसाइटी के अंदर, वो इदारे जो इन लोगों की, लेस प्रिविलेज लोगों की और जो हेल्पलेस लोग हैं जिनकी कोई देखभाल करने वाला नहीं है, उनकी देखभाल करने वाले इदारे बनाना, ये जो है एक तकाजा है कि हुकूमत ऐसे इदारे बनाए, या फिर अगर हुकूमत ऐसे इदारे नहीं बना रही तो फिर जिन लोगों ने और ये इदारे बनाए हैं उन लोगों की मदद करना, इयानत करना। तो ये भी लोगों की जो है एक तरगीब दी गई है इस हवाले से इनडायरेक्टली, और फरमाया गया कि ये बड़े आला जो है पाए के काम है, इस कामों के अंदर जो है वो शरीक होना चाहिए और ये अल्लाह ताला की रजा का जो है वो बायस है। फिर फरमाया शुहदा फी सबीलिल्लाह, फरमाया कि उनको मुर्दा ना कहो। ये जो जिहाद के में जो है अल्लाह के रास्ते में लड़ते हुए जो जो शहीद हो जाते हैं, मर जाते हैं, उन्हें फिर जो है तुम ये मत कहो कि ये मुर्दा हो है, या फिर एक आदना किस्म की मौत का तस्वर उनके साथ वाबस्ता मत करो, बल्कि ये एक ऐसी हजात जाविदानी के मालिक बन गए हैं जिसका शऊर इस दुनिया के लोगों को नहीं है। अल्लाह ताला ने ये इरशाद फरमाया है, और ये इस लिहाज से भी, बल्कि ये बड़े, आप देखें कि ये तसव्वुर जो है पूरे का पूरा एक जो माइंड सेट है और पूरी जो एक पैराडाइम जो है वो तब्दील हो रही है, कि जो है जिंदगी का और मौत का तसव्वुर इससे पहले जो लोगों में है कि जो जिंदगी दुनिया से चला गया तो वो फिर मर गया, लेकिन अब जहां बताया जा रहा है कि जो इस आला मकसद के लिए, जो इस दीन के लिए, जो अल्लाह ताला की राह में लड़ता हुआ और उसके मकसद के लिए और दीन के लिए जो है अपनी जान दे दे, तो फिर फरमाया कि वो लोग जो है अल्लाह ताला के खुसूसी दर्जा पाते हैं, खुसूसी रिज्क पाते हैं, खुसूसी जिंदगी पाते हैं, और उस जिंदगी का दुनिया के लोगों को शऊर नहीं है। तो ये जिंदगी का और आप कह लें कि जो है मौत का, ایک اسلامی تصور یہ جو ہے واضح کرتی ہے، اور دنیا کے دوسرے تصورات سے یہ بالکل الگ اور واضح تصور ہے. پھر فرمایا کہ آزمائشیں جو ہے اس دنیاوی زندگی کا ایک لازمی حصہ ہیں، جو لوگ دین کے راستے پہ چلیں گے وہ بھی آزمائشوں میں سے لازمی طور پر جو ہے گزریں گے، اور اگر نہ بھی دین پہ لوگ چلیں تو دنیا یہ ویسے بھی یہ دنیا جو ہے یہ کوئی جو آسائشوں کی کا گھر نہیں ہے، بلکہ یہ ہر ایک کے لیے بڑی سٹرگل جو ہے وہ ایک محنت کی اور بڑی مشقت کی جو ہے وہ زندگی ہے، اور لوگوں کو جو آزمائشیں پیش آئیں گی. اور خاص طور پر یہاں پہ تصور تو یہ ہے کہ آپ اس راستے کے اوپر، ایمان کے راستے کے اوپر اور دین کے راستے کے اوپر چلیں گے تو بہرحال آپ کو یہ آزمائشیں پیش آ کر رہیں گی، اور ان آزمائشوں میں ایک مومن کا رویہ کیا ہونا چاہیے وہ یہاں پہ جو ہے بتایا گیا کہ یہ رویہ ہے اللہ تعالیٰ کی طرف سپردگی کا، کہ میں خود اللہ تعالیٰ سے جو ہے میرا تعلق ہے، وہ میرا مالک اور میرا خالق ہے، اور میری ساری چیزوں کا، میری جو چیزیں اس نے مجھے دی ہیں، جو اس نے مجھے اولاد عطا کی ہے، جو اس نے مجھے رزق عطا کیا ہے، جو اس نے مجھے مال عطا کیا ہے، جو اس نے مجھے علم عطا کیا ہے، اور دیگر فیکلٹیز اور انسانوں کو خصوصیات جو عطا کی ہیں، اور ہر چیز وہ سارے کا سارا وہ اللہ تعالیٰ کی طرف سے ہے اور اللہ تعالیٰ کا ہے، اور ہم سب اللہ تعالیٰ کے ہیں اور ہم سب اسی کی طرف واپس جانے والے ہیں. یہ بات شعور کے اندر بٹھا لینی چاہیے، اور اسی لیے اس کی جو ہے تذکیر کا حکم دیا گیا ہے کہ جب بھی تمہیں کوئی تکلیف پہنچے، نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا کہ کسی کو کانٹا بھی چبھے تو اس کی تکلیف پہ بھی وہ انا للہ و انا الیہ راجعون کہے، اور یہی وہ بات ہے اللہ تعالیٰ کی تسپردگی کا. کوئی فوت ہو جائے اور کوئی نقصان پہنچے اور کوئی انسان کو تکلیف پہنچے تو پھر اسی بات کا اظہار کرے کہ یقینی طور پر اس کے ذہن میں سب سے پہلے یہ چیز یہی ہے کہ یہ میرے مالک کی تھی اور یہ میرے خالق کی طرف سے مجھے عطا کی گئی تھی، اور میں اس کا اونر اور مالک نہیں تھا، اور اس کا حقیقی مالک تو وہی ہے، اللہ ہے، اس نے مجھے عطا کی تھی، اس نے لے لی ہے، اور ہم سب اسی کی طرف جانے والے ہیں. یہ اگر معاملہ ہوگا تو انسان کبھی بھی جو ہے پچھتائے گا بھی نہیں، نہ اس کو ڈپریشن ہوگی، اور نہ یہ معاملہ زندگی کے جو لوگوں کے ساتھ پیش آتے ہیں یہ ان کے ساتھ ہوں گے. یہ جو ہے مومن کا رویہ ہونا چاہیے آزمائشوں کے اندر. پھر متفرق احکامات ہیں مختلف قسم کے، جن میں قصاص ہے اور وصیت ہے اور پھر رشوت ہے اور وراثت وغیرہ کے احکامات ہیں اور دیت کا بھی. اور اس میں فرمایا کہ وَلَكُمْ فِي الْقِصَاصِ حَيَاةٌ، اے لوگو ایمان والو، تمہارے لیے قصاص میں اگر قتل کر دیا جائے کوئی شخص تو اس کے بدلے اس کی جان جو ہے یہ اس کے اندر تمہارے لیے زندگی رکھ دی گئی ہے، اور اگر پھر یہ بھی جو آپشن رکھ دی گئی ہے کہ اگر اس کے ورثہ پھر راضی ہو جائیں راضی نامے پہ تو پھر دیت اس کے بدلے جو ہے اس کو جو ہے رقم اور اس کو مال جو ہے وہ دیا جا سکتا ہے، اور اس سے اس کی جو ہے وہ جان چھوٹ سکتی ہے. تو اس میں بتایا گیا. پھر رشوت کا کہ حکام کو جو ہے وہ رشوت دے کر اپنے ناجائز کام مت کرواؤ، اور اس کی جو ہے وہ نفی کی گئی ہے، اور وجہ یہ ہے کہ لوگوں کے حقوق کو جو ہے پروٹیکٹ کیا گیا ہے، اور اسی لیے یہ وصیت کا کہ وصیت کا معاملہ ہے، اور پھر یہ وصیت کا بھی ابتدائی معاملہ ہے، بعد میں اللہ تعالیٰ نے جو ہے وراثت کے معاملات جب آئے تو ظاہر ہے پھر وصیت خاص طور پر وراثت کے معاملے کے اندر جو ہے یہ پھر منسوخ اس کا حکم ہو گیا. اس کے بعد پھر رمضان کے روزوں کی فرضیت کا حکم ہے، اور رمضان کے روزوں سے متعلق قرآن کے اندر یہ واحد مقام ہے جہاں پہ سارے اکٹھے احکامات آئے گئے ہیں، اور اس میں ابتدائی حکم سے لے کر جب یہ روزہ آپشنل ہوتا تھا اس وقت سے لے کر، اور جو آپ رکھنا چاہیں تو رکھیں، نہ رکھیں تو آپ جو ہے پھر اس کے بدلے میں جو ہے فدیہ دے دیں، اور اس کے بعد میں پھر روزوں کی فرضیت تاکہ سب احکام اور سب آیات یہاں پہ جمع کر دی گئی ہیں. اور یہاں پہ اہم بات بتائی گئی کہ روزے کا مقصد یہ ہے کہ روزہ جو ہے حصول تقویٰ کا باعث ہے، اور تقویٰ جو ہے وہ یہ بتایا گیا ہے کہ تقویٰ یہ چیز ہے کہ اللہ تعالیٰ کا کانشیسنیس، اللہ تعالیٰ کا خوف، اللہ تعالیٰ کا جو ہے ڈر، اور اللہ تعالیٰ کی محبت، یہ ساری چیزیں بجاگ اپنے دل میں ہونی چاہیے کہ میں کوئی ایسا کام نہ کروں جس سے میرا رب مجھ سے جو ہے وہ ناراض ہو جائے، اور جو ہے وہ اللہ تعالیٰ کی بہرحال گرفت کا بھی اس میں رکھنا چاہیے، پہلو رکھنا چاہیے کہ اللہ تعالیٰ اگر میں نے ایسا کام کیا تو اللہ تعالیٰ جو ہے وہ گرفت کرنے والا بھی ہے. تو یہ سارے کام جو ہے اللہ تعالیٰ کو ذہن میں رکھ کر، اس کو مستعذر کر کے ذہن میں رکھ کے یہ کیفیت جو ہے روزوں کی بتائی گئی ہے کہ روزہ اس کیفیت کے ساتھ انسان کو رکھنا چاہیے. اور پھر روزے اور رمضان کی فرضیت اور اس تعلق کا ایک خاص طور پر ذکر کیا گیا ہے. شراب اور جوئے کی حرمت کے احکام ہیں، اور خاص طور پر جوئے میں جو ہے یہ بات कि ये बातिल और नाजायज तरीके से जो माल कमाना है इसके ये जुए में सबसे नुमाया है, और इसकी दीगर तमाम सूरतों को भी जो 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 इसके जिम्मन में आएंगी वो भी जाहिर है इस हुरमत के जिक्र उनमें इसके हुरमत के तहत आएंगी। और जो चीज फिर हराम ठहराई गई उनका जिक्र है जिसमें मुर्दार और खून और खंजीर का गोश्त और अल्लाह ताला के अलावा किसी और के नाम पे कोई जानवर जो है नामजद करना चाहे जिबा करना तो वो भी इसी तरीके से नाजायज और हराम ठहरेगा। फिर जिहाद और इन्फाक और हज के अहकाम बताए गए, और जिहाद का जिक्र जो है यहाँ पे दूसरी मरतबा किया गया है, और खास तौर पे बताया गया है कि जिहाद का मकसद ये है कि फितने का खात्मा हो जाए। ऐसा नहीं है कि जिहाद खुद कोई मसला या फसाद है, बल्कि ये फसाद को खत्म करने के लिए है। जिहाद जुल्म नहीं है बल्कि जुल्म को खत्म करने के लिए है। तो इस वजह से बताया गया कि जो भी चीजें जो भी जहां जहां पे लोग जो चीजें इंसानों के हुकूक और उन इंसानों को गुलाम बनाने और इंसानों के जो हकूक को गसब करने के लिए जो जो जहां पे जो चीजें कुवतें जो है सरगर्म अमल है उनका कला कमा इस जिहाद के जरिए से जो है वो कर देना चाहिए। तो ये जो है वहां पे उस पर। और इसके अलावा फिर इन्फाक के और जिहाद उनफी सबील हज के अहकाम हैं, और इन्फाक के जो है मामला है इन्फाक का बार बार जहाँ पे जिक्र किया गया है, और यहाँ पे ये भी बताया कि अदम इन्फाक जो है का मामला जब अगर होगा किसी को दरपेश, और अदम इन्फाक जो है वो लोगों के लिए और मुसलमानों के लिए एक इज्तिमाई खुदकुशी की सूरत होगी। और इसमें यह भी बताया गया है कि इसमें मोहब्बत इलाही की जमानत मौजूद है कि जो लोग अल्लाह ताला के रास्ते में इन्फाक करने वाले होंगे अल्लाह ताला उनसे मोहब्बत करेगा। और ये इन्फाक जो है इसका अव्वल जो है सबसे जो इसका मसरफ वो यही है कि ये दीन और दीन के जितने भी दीगर जो शोभा जात हैं, और फिर इसके बाद दूसरा इसका जो इसके मसरफ है वो है कि मुआशरे के गरीब और पिसे हुए तबके उनकी मदद जो है ये इन्फाक के जो है मसारफ में से है। हाँ, जो उम्रे का जिक्र है कि इसमें गुनाह और झगड़ा और शहवत परस्ती से इज्तनाब किया जाना चाहिए, यानी ये जब भी ये चीजें हाज और उम्रे में है तो उनमें खास जो उसकी जो स्पिरिट है वो अल्लाह ताला के यहाँ हाजिरी और अल्लाह ताला की वहां हुजूरी और वहां पे अल्लाह ताला से मनाजात और अल्लाह ताला से एक खास ताल्लुक और जो है वो जो है वो कायम। और जो चीज भी इसमें जैसे लोगों से झगड़ा करना और गुनाह के काम और शहवत के काम जो इस चीज में माने हों और इन चीजों में जो है रुकावट डालें तो उनसे जो है शदीद मना किया गया है कि ये सारी चीजें इसकी रूह को खत्म करने वाली होंगी उनसे इज्तनाब किया जाए। मुसलमानों से फिर कामिल इस्लाम का मुतालबा किया गया है कि उदखुलू फिस्सिल्म काफा, सारे के सारे मुकम्मल तौर पर जो इस्लाम में दाखिल, ये जो तुम्हें अहकाम बताए जा रहे हैं ये सारे के सारे तुम्हारे लिए, और ये सब तुम्हारे लिए, और तुम्हें इन सबको कबूल करना होगा। ये आधा तीतर और आधा बटेर वाला मामला नहीं होगा। ये जो है लोग के इसमें थोड़ा सा ये इस्लाम है बेशक, हम मजाहिब में अपने इबादात के अंदर जो है ये ठीक है, हम मस्जिद में जो है इस्लाम लागू होगा मस्जिद की बाहर की दुनिया के अंदर और फिर तालीमी इदारों के अंदर और हमारी पार्लियामेंट में अंदर और हमारी स्टॉक एक्सचेंज में और दूसरे जगहों पे जो है इस्लाम नहीं होगा नाफिज, ये अल्लाह ताला ने फरमाया ये काबिल कबूल नहीं होगा। ये 50 और 60 और 70 और 80 और 90 और 99% इस्लाम कबूल नहीं है, पूरे का पूरा 100% इस्लाम का मुतालबा है। और ये अल्लाह ताला के वाजे बिल्कुल जो है गैर मुबहम और अनएम्बिगुअस जो स्टेटमेंट है कि उदखुलू फिसल में काफा, ऐ लोगो इस्लाम में पूरे के पूरे दाखिल हो जाओ, सारे का पूरा पूरा मुकम्मल पैकेज है ये इस्लाम का, इसको जो है वो ले लो। और अब मामला ये हो गया है कि जो लोग अब ये एक कैफियत ये है कि मैं इस मुतालबे पे पूरा ना उतर सकूं, कोशिश के बावजूद मैं कोशिश करूं। और दूसरी एक बात और ये है कि मैं जो है अगर कोई ऐसा कर रहा है या कोई इस तरफ कोशिश कर रहा है तो मैं उसको ये कहूंगी भाई देखो ये क्या धकीयनूस किस्म के लोग हैं अभी भी इस्लाम की बात करते हैं। तो ये बिल्कुल ज़हन वाज़े कर लेना चाहिए कि वो बेहतरीन लोग हैं जो इस मुतालबे पे जो है आमन्ना व सदकना और इसके लिए जो है जद्दोजहद करते हैं और इस पे पूरा उतरने की कोशिश करते हैं, और मुझे भी और हम सबको उसी की जो है वो अल्लाह ताला के इस हुक्म की तामील का जो है मामला करना चाहिए। दीन दुनिया का हसीन इम्तिजाज की तालीम दी है अल्लाह अल्लाह ने यहाँ पे, और फरमाया कि ये जो दीन इस दीन और दुनिया की जो जो तफरीक है, ये सियासत और दीन की जो तफरीक है ये बिल्कुल ये इस्लामी नहीं है, बल्कि जो है ये अल्लाह ताला ने फरमाया कि दीन की भी भलाइयां मांगो और दुनिया की भी भलाइयां मांगो, فرمایا کہ ربنا آتنا فی الدنیا حسنا وفی الآخرت حسنا وقنا عذاب النار. یہ جو دین اور دنیا کی دونوں بھلائیاں عطا فرمایا ہمارے رب, ہمیں یہ جو ہے کہا گیا. اور اسی کو علامہ اقبال نے بہت عمدہ طریقے سے پہ, جب اس کی روحانی طور پر جب ملاقات ہوتی ہے اپنے مرشد مولانا حضرت روم سے, جب جو ہے اس روحانی ملاقات کا جو انہوں نے اپنی شاعری میں تذکرہ کیا ہے, تو پھر یہ مرید ہندی خود علامہ اقبال جو ہے وہ پوچھتا ہے اپنے جو ہے مرشد سے کہ کاروبار خسروی یا راہبی, کیا ہے آخر غایت دین نبی. تو پوچھتا ہے کہ یہ جو رسول کا دین ہے, یہ جو آیا ہے, اس کی غایت کیا ہے؟ کاروبار خسروی, یہ جو امور سلطنت, یہ والا, یہ اس کا, یا پھر راہبی, یا پھر اللہ اللہ کرنا, کیا ہے اس کی غایت؟ تو وہ پھر جو ہے حضرت مولانا روم جو ہے وہ جواب دیتے ہیں علامہ اقبال کو, وہ کہتے ہیں کہ مسلط در دین ما جنگو شکو, میرے رسول اور میرے دین کی جو 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 اس کی جو مسلحت ہے وہ تو جہاد اور جنگ اور شکو اور بڑی جو ہے پرشکو جو ہے وہ زندگی اور پرشکو قسم کی حکومت اور پھر ایسی شان و شوکت جو ہے وہ اس کا جو ہے مسلحت ہے. فرمایا مسلط در دین عیسیٰ غارو کو, یہ حضرت عیسیٰ علیہ السلام کی کا جو دین تھا وہ تو وہی دین الہی تھا جو تمام پیغمبروں کا تھا, لیکن ان کے بعد میں فالوورز نے اس کو جو دین بنا دیا اس دین کے اندر, تو پھر اس کی مسئلہ تو اب غار و کوہ ہے, یعنی غاروں میں اور کوہوں میں اور حجروں میں اور جنگلوں میں جا کر جو ہے وہ تپسیا کرنا اور پھر اپنے آپ کو وہاں پہ اللہ اللہ کرنا اور اللہ کے سپرد کرنا, یہ وہ ہے, یہ جو ہے وہ فرق ہے دونوں کا. تو اس کا جو ہے بتایا گیا, اور اس کے بعد پھر حقوق نسواں کی جو ہے بتایا گیا ہے کہ مردوں کے عورتوں پر وہی حقوق ہیں جو عورتوں کے مردوں پر ہیں, تم ایک دوسرے کے لیے لباس ہو, یعنی ایک بہت عمدہ خوبصورت تعبیر بتائی گئی ہے کہ لباس ایک دوسرے کے لیے پروٹیکشن اور ایک دوسرے کے لیے زینت اور ایک دوسرے کے عیب چھپانے کا جو ہے باعث بنتے ہو. مرد اور عورت کی مثال ایسی ہے. معاشرت کے بہت بڑے مسئلے جس کو تمام تہذیبوں اور تمام جو معاشروں میں جو ہے ایک ناقابل حل جو ہے مسئلے کے طور پہ جانا گیا ہے, اسلام نے اس کی بہت عمدہ توازن اس میں قائم کر کے بڑی شاندار توازن کی اچھی مثال قائم کی ہے, جس میں اس کو کمپیئر نہیں کیا جا سکتا دنیا کے دوسرے معاشروں سے. پھر اس میں مختلف قسم کے یتیمہ کے اور نکاح کے اور حیض کے اور طلاق کے اور نکاح کے اور خاص طور پر مشترک عورتوں سے نکاح کے اور ایلا کے اور خلا کے اور ذات کے اور بہت سارے دیگر احکامات کا بھی اس میں جو ہے وہ ذکر آیا ہے, اور ان میں سے کچھ انٹرم ہیں جیسے میں نے پہلے کہا ہے احکامات ہیں, اور کچھ جو ہے انٹرمیڈیری ہیں, اور کچھ بہت تھوڑے سے ایسے بھی ہیں جو جیسے روزے کے احکامات ہیں, تو ان کو بھی یہ فائنلائز کیا گیا ہے. اور آخر میں پھر جو لیڈرشپ کی ایک جو مثال کی بات بتائی گئی ہے کہ حضرت تالوت کو جو ہے حکمران بنایا, اور بنی اسرائیل کا جو ہے اس پہ اعتراض جو وارد ہوا کہ جو ہے یہ کیسا بندہ جو ہے تم نے جو وہ حضرت جو ہے وہ سمیول کو کہتے کہ تم نے کیسے یہ جو ہے اللہ کا یہ لیڈر ہمارے اوپر بنا دیا, یہ تو بالکل معمولی سے خاندان کا بندہ ہے. تو یہ اس کا جواب دیا گیا ہے کہ دیکھو یہ صحیح, یہ جسم کے لحاظ سے بھی اور دماغ کے لحاظ سے بھی اور علم کے لحاظ سے بھی اور قیادت کے جو ہے رہنمائی کے لحاظ سے بھی یہ بہترین صلاحیتوں کا مالک شخص ہے, اور اللہ تعالیٰ کی طرف سے اس کی اپوائنٹمنٹ ہوئی ہے. اور پھر یہ جہاد کے لیے تھا, اور وہ جہاد میں پھر جب گئے ان کا جب فلسطینیوں سے جو مقابلہ ہوا فلسطینی کو قوم سے, تو پھر جو ہے وہ اللہ تعالیٰ نے ان پہ ایک جو ہے ٹیسٹ کی صورت کے درجہ کو عبور کرتے ہوئے پانی نہ پیئے, تو سب نے اللہ تعالیٰ کی خوب نافرمانی کی اور خوب ڈٹ کے پانی پیا, اور جب وہ پار گئے تو اس نافرمانی کی وجہ سے اللہ تعالیٰ نے ان پر جو ہے وہ بزدلی طاری کر دی, اور وہ کم پس ہمتی اور بزدلی اللہ تعالیٰ کی نافرمانی کے سبب تھی. اور پھر وہ جو ہے بہت تھوڑے سے لوگ تھے, 300-400 کے قریب لوگ تھے لاکھوں, دو تین لاکھ میں سے جو ہے وہ فلسطین کے مقابلے میں وہ جو ہے وہ کھڑے ہو سکے. اور پھر انہوں نے وہاں پہ جو ہے جو دعا مانگی وہ بڑی اہم دعا ہے, اور پھر انہوں نے اللہ تعالیٰ پہ بھروسہ کیا کہ گو کہ لاکھوں کا لشکر مقابلے میں ہے اور ہم صرف 300-400 ہیں, لیکن انہوں نے کہا کہ پھر اللہ تعالیٰ نے جو ان کا قول ہے وہ نقل فرما دیا رہتی دنیا تک اور آئندہ آنے والی تمام لوگوں کے لیے پڑھنے کے لیے اور تلاوت کے لیے. اور یہ اللہ تعالیٰ پہ بھروسے کا بہت بڑا اہم جو ہے یہ موقع ہے اور جو ہے الفاظ ہیں جو انہوں نے ادا کیے اور اللہ تعالیٰ کو اتنے پسند آئے کہ اللہ تعالیٰ نے جو ہے یہ اس پہ جو ہے ان کو وہ سبق فرما دیا اپنی آخری کتاب میں. کم من فئۃ قلیلۃ غلبت فئۃ کثیرۃ باذن اللہ. تاریخ میں کتنی مرتبہ ایسا ہوا ہے کہ چھوٹے چھوٹے گروہ بڑے بڑے گروہوں پر اللہ تعالیٰ کے اذن سے اور اللہ تعالیٰ کے حکم سے اور اس کی مشیت سے غالب آ گئے. بعید نہیں ہے کہ وہ ہم پہ ہمیں بھی ہم تھوڑے سے لوگ رہ گئے ہیں ساتھ, لیکن بعید نہیں ہے کہ اتنی بڑی جنگجو قوم کے مقابلے میں سامنے ہمیں بھی وہ غلبہ عطا فرمائے. اور پھر انہوں نے میدان جنگ کے اندر اللہ تعالیٰ سے جو ہے وہ مدد مانگی دشمن کے مقابلے میں. میں کہ ربنا افرغ علینا صبرن وثبت اقدامنا وانصرنا على القوم الكافرین. اے ہمارے رب ہم پہ صبر کا فیضان فرما, انڈیل دے ہمارے اوپر صبر کو, یعنی گویا ہمیں جو امرس کر دے, ہمیں ڈبو دے صبر کے اندر, ہم ثابت قدم ٹھہرا دے. یعنی دشمن سے مقابلہ ہے تو سب سے بڑی جو چیز وہاں پہ ہے وہ ثابت قدمی ہے, کہ دشمن کا کتنا ہی خوف اور کتنے ہی بڑے حملے اور کوئی بھی جان کے ہزار خوف ہوں لیکن قدم پیچھے نہ ہٹے, وہاں پہ ثابت قدم رہیں. اور تو ہمیں اس کافر قوم کے اوپر ہمیں جو ہے مدد عطا فرما. یہ وہ سبق ہے جو رہتی دنیا تک کے لیے مسلمانوں کو دیا گیا ہے کہ اسباب پہ نہیں مسبب الاسباب پہ بھروسہ کریں. یہ حکم ایسا تھا جو مسلمانوں کو جو ہے ایسا تھا. اب آنے والے چونکہ مسلمانوں کے معاملات جو تھے وہ پیش آنے والے تھے جہاد فی سبیل اللہ کے, تو مسلمانوں کے حکم دیا گیا کہ وہ بھی اس کو جو ہے وہ فالو کریں. بارک اللہ لی ولکم فی القرآن العظیم ونفعنی وإیاکم بما فیہ من الآیات وذکر الحکیم.